चलिए जी, अगली दुआ को देखते हैं।
रब्बना अफ़रिग अलैना सबरन وثبت أقدامنا وانصرنا على القوم الكافرين ربنا أفرغ علينا صبرا وثبت أقدامنا وانصرنا على القوم الكافرين।
चलिए अब इसका तर्जमा लिखते हैं। रब्बना, ए हमारे रब, अफ़रिग डाल दे अलैना, हम पर, सबरन सबर, व सब्बित और जमा दे, अक़दामना हमारे कदमों को, वंसुरना और हमारी मदद फरमा, अलल कौमिल काफिरीन काफिर कौम पर। ए हमारे रब, हम पे सब्र का फैज़ान कर दे और हमारे कदमों को जमा दे और काफिर कौम के मुकाबले में हमारी मदद फरमा। ये दुआ उस वक़्त अल्लाह ताला ने ईमान वालों को सिख, जब मक्का में जुल्म थे और मुसलमान कुफार की तरफ से मुश्किलात सह रहे थे। हर दौर में इस्लाम के नाम पे मुश्किलात तो आती हैं, जैसा ईमान होता है वैसी मुश्किलात होती हैं। ज़्यादा ईमान होता है तो बड़ी मुश्किल है, कम ईमान होता है तो छोटी मुश्किल है। ये अलग बात है कि जब ईमान कमज़ोर होता है तो छोटी सी बात को भी इंसान बड़ा महसूस करते हैं, और जब ईमान ज़्यादा होता है तो कोड़े खा के भी अहद अहद की आवाज़ आती है, एक ही पुकार लगती है। कभी भी किसी को ऐसा लगे, ये दुआ बहुत फ़ायदा देती है। किसी मौके पे अगर आपको महसूस होना कि मेरे अंदर इस्तकामत नहीं रहेगी, ये ख़ास तौर पे दीन के रास्ते में आने वाली मुश्किलों पर मांगने वाली दुआ है। घर में मुखालफत है, कभी शौहर पसंद नहीं करते, कभी ससुराल वाले पसंद नहीं करते, कभी घर वाले पसंद नहीं करते, हालांकि हकीकत है कि इंसान ख़ुद नहीं पसंद कर रहा होता। तो अल्लाह ताला खूब ठोक बजा के देखते हैं कि ये खरा है, ये अपना बंदा है या ऐसी सुना के आगे, ये ऐसे ऊपर ऊपर से इस बात को सुनने वाला है या दिल की गहराइयों से सुनने वाला है। थोड़ी थोड़ी मुश्किलात आती हैं, कोई इधर से बात करेगा कोई इधर से, लेकिन इन सारी बातों पर अगर वो बंदा जमा रहा तो फिर अल्लाह ताला उसको सब्र दे देता है। फिर वो इतना जम जाता है कि वो दूसरों को भी जमा देता है। बस आप देखिए कि जब कोई दीवार बनती है ना, तो शुरू में जो ईंटें लगाई जाती हैं वो बड़ी कच्ची होती हैं, आप लगाने के बावजूद भी देखें तो वो गीली गीली होगी, लेकिन एक दफ़ा जो एक ईंट जम जाती है ना, सीमेंट सूख गया, उसका गारा सूख गया, तो बाद में वही जमी हुई ईंट दूसरी अगली लगने वाली ईंट को सहारा भी देती है। बिल्कुल इसी तरह जब हम दीन पे जम जाते हैं ना, तो हम दूसरे नए आने वालों को भी सहारा देते हैं, लेकिन जब मुसलमान खुद ही अपने दीन पे नहीं जमता ना, तो वो दूसरों को दीन की तरफ आने ही नहीं देता, क्योंकि वो लोग आते ही डरेंगे कि पता नहीं किसी भी वक्त ये दीवार गिर जाएगी। तो हमें बड़े शऊर के साथ ये दुआ मांगनी चाहिए, कोई मसला आ जाए, रब्बना अफ़रिग अलैना सब्रन। और सब्र के तो इतने मुख्तलिफ एंगल हैं, पूरा दीन सब्र है। ला इलाहा इल्लल्लाह, रब को एक मानना सब्र का तकाजा करता है। गैर अल्लाह को ख़त्म करना बहुत मुश्किल है। मोहम्मद रसूलुल्लाह कहना सब्र का तकाजा करता है, क्योंकि हर दौर में लोग नित नए शोशे पेश करते हैं कि जो लोगों को वो दीन आसान लगता है और मोहम्मद रसूलुल्लाह का लाया हुआ दीन मुश्किल लगता है। नमाज पढ़ी जा सकती है अगर सब्र ना हो, दिल क्या चाहता है खाने को पीने को सोने को, हर चीज़ नफ्स को अच्छी लगती है ना, जो तो नमाज में तो आप कुछ नहीं कर सकते। तो नमाज का तो गहरा ताल्लुक अल्लाह ने कुरान पाक में कई जगह कह दिया कि वस्तईन बिसब्री वसला। अगर सब्र ना हो तो ज़कात दी जा सकती है, अपने ही 100 में से 250 अल्लाह को के रास्ते में देने, जिसने वो दिए हैं ये भी मुश्किल लगता है। सब्र करता है बंदा, नफ्स पे जबर करता है फिर देता है। क्या रिश्तेदारों से अच्छा सलूक हो सकता है अगर सब्र ना हो? किसी को माफ़ किया जा सकता है अगर सब्र ना हो? हकूक़ दिए जा सकते नहीं? पूरे दीन को लिख ले, एक एक चीज़ इज़ इक्वल टू सब्र। قنات، کہیں اس کا نام قنات بن جاتا ہے، کہیں استقامت فی الدین بن جاتا ہے، کہیں دوسروں کو معاف کرنا، کہیں برائی کے جواب میں بھلائی کرنا، یہ ساری چیزیں انسان کو اس چیز کی دلیل بناتی ہیں کہ اس کے اندر صبر آ جائے. اور حقیقت ہے کہ جس کو اللہ نے صبر دیا، بہت بڑی نعمت دے دی اللہ نے اس کو جس کو صبر دیا. تو اب اس شعور کے ساتھ اس دعا کو ایک بار پھر پڑھتے ہیں.
ربنا افرغ علینا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين ربنا افرغ علينا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين.
چلیے جی اگلی دعا کو دیکھتے ہیں.
ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين.
ربنا لا تواخذنا ان نسینا او اخطانا. اے ہمارے رب، اگر ہم سے بھول چوک ہو جائے تو ہماری پکڑ نہ کرنا. کتنی پیاری دعا ہے. کون ہے جو بھول چوک سے پاک ہے؟ کوئی ہے ہم میں سے؟ پھر آگے ہے، ربنا ولا تحمل علینا اسرا کما حملتہ علی الذین من قبلنا. اے ہمارے رب، ہم پر وہ بوجھ نہ ڈال جو تو نے ہم سے پہلے لوگوں پہ ڈالا. کیا مطلب ہے اس سے؟ کہ شروع میں جو لوگ مسلمان ہوتے تھے اور جو ان کو آزمایا جاتا تھا، تو ہمیں اب اسلام پہ آنے کی وجہ سے اس طرح نہ آزمانا. اور اسی طرح اس کا ایک اور مطلب بھی کیا ہوتا ہے کہ اے اللہ، جس طرح تو نے پہلی شریعتوں میں مشکل احکامات دیے تھے، اب ہم مسلمانوں میں وہ مختلف شریعتیں نہ مشکل نہ ہوں. مثلا یہود کو جو شریعت دی گئی تھی اس کے اندر بہت سختی تھی. گوشت کھاتے تھے تو اس میں سے کچی چربی کو اتارنا پڑتا تھا، ان پہ چربی حرام تھی، گوشت حلال تھا. کچے گوشت میں سے پہلے چربی نکالتے تھے پھر کھاتے تھے. اسی طرح اگر کپڑے پہ کوئی داغ لگتا تھا تو اس کو کاٹنا پڑتا تھا. اسی طرح اور بہت ساری سختیاں تھیں، لیکن اللہ تعالیٰ نے ہمیں ایک نیوٹرل اور معتدل امت بنا کے بھیجا. ہمارا دین بڑا خوبصورت ہے، فطرت کے مطابق ہے. تو انسان یہ دعا کرتا ہے کہ اللہ، ہم پہ وہ بوجھ نہ ڈالنا جو تو نے پہلوں پہ ڈالے تھے. اور آپ دیکھیے کہ بوجھ کا لفظ سن کے انسان تھکنے لگتا ہے. بوجھ کا لفظ ایسا ہوتا ہے کہ بندے کی ہمت ٹوٹنے لگتی ہے. تو انسان چاہتا ہے کہ اللہ تعالیٰ دین کو میرے دل کی خوشی بنا دے، میں بوجھ سمجھ کے اطاعت نہ کروں، نمازیں میرے لیے بوجھ نہ ہوں، روزہ رکھنا میرے لیے بوجھ نہ ہو، بلکہ اس دین کو میرے دل کی خوشی بنا دے. پھر آگے کیا ہے، ربنا ولا تحملنا ما لا طاقت لنا به. اے ہمارے رب، ہم پر وہ بوجھ نہ ڈال جس کی ہم میں طاقت نہیں ہے. یعنی کوئی ایسی بات، کوئی ایسا غم ہم پہ نہ ڈال کے ہمیں سہار نہ سکے. بعض دفعہ انسان کو اتنی اچانک چوٹیں پڑ جاتی ہیں، جوان بچوں کی موت کا غم ہو سکتا ہے، جوان شوہر کی موت کا غم ہو سکتا ہے، کوئی نقصان ہو گیا، سارا کاروبار ختم ہو گیا، آگ لگ گئی. تو یہ وہ غم ہے نا کہ جو انسان کبھی سہار نہیں سکتا. اب دیکھیے، کبھی ہم سوچتے ہیں کہ ہم ان دعاؤں میں کیا مانگتے ہیں. اکثر لوگ صبح و شام یہ دعائیں پڑھتے ہیں، لیکن ساتھ دل نہیں ہلتا کہ اللہ، ایسا بوجھ نہ ڈالنا جو میرے اندر طاقت نہیں. میں یہاں بیٹھی ہوں، مجھے پردیش سے کوئی ایسی خبر نہ آ جائے کہ اس کے سن کے میرا ہی دل بیٹھ جائے یا میرا ہی ہارٹ فیل ہو جائے. آپ دیکھیے اللہ کتنا پیار کرتے ہیں بندے سے، ہمارے فائدے کی چیزیں ہمیں بتا دی. پھر پھر بھی اگر ہم نہ مانگیں گے تو پھر ہماری محرومی کی بات ہے. پھر آگے کیا ہے اس میں؟ وَعْفُ عَنَّا وَغْفِرْ لَنَا وَرْحَمْنَا, ہم سے درگزر فرما اور ہمیں معاف کر دے اور ہم پر رحم فرما. یہ تین چیزیں جس کو مل گئیں اس کو اور کیا چاہیے؟ اس سے بڑھ کے بھی پہلے درگزر ہوتا ہے. بچہ کوئی خراب کام کرتا ہے نا تو آپ اس کو اگنور کرتے ہیں, چلو خود ہی ٹھیک ہو جائے گا, ایوائڈ کرنا, صرف نظر کرنا. لیکن پھر بھی اگر کوئی نہ رکے دوبارہ وہی کام کرے تو آپ کو غصہ آتا ہے اس پہ, تو اس پہ کیا کر لا, پکڑنے لگے تو معاف کر دینا, ڈھانپ دے. غفرہ کہتے ہیں چھپانے کو, کہ ہمارے گناہوں پہ اپنے رحم کی چادر ڈال دے. ورحمنا, کہ جب تو ہمیں پکڑے پھر تو اپنے رحم سے معاف بھی کر دے, پکڑ ہو جائے تو تو معاف کر دے. کتنے لاڈ کرتا ہے نا ایک انسان اپنے رب کے ساتھ, لیکن اگر رب سے کوئی تعلق ہی نہیں ہے, اس کو اپنے قریب ہی نہیں سمجھتے, تو پھر آپ سوچئے کہ وہ چیز تو کبھی نہیں مل سکتی جو ہم سوچ رہے ہیں. پھر آگے آخر میں ہے کہ انت مولانا, تو ہی ہمارے مولا ہے. ایسے لگتا ہے جیسے بچہ اپنی ماں کو کہتا ہے ممی آپ ہی تو میری ممی ہے, آپ سے نہیں مانگوں گا تو کس سے مانگوں گا, ممی میں آپ کو تنگ نہیں کروں گا تو اور کس کو کروں گا. یہ بات سن کے ماں کا دل پسیت جاتا ہے نا, محبت ہوتی ہے نا. تو ہم جب کہتے ہیں نا انت مولانا, اللہ تعالیٰ آپ ہے ہمارے مولا, بس مجھے اور کسی سے نہیں مانگنا, میں کسی اور کی طرف کیوں دیکھوں, کیونکہ آپ جو ہیں وہی سب کچھ کرنے والے ہیں. تو فن سرنا للقوم الکافرین, کہ کافر قوم پر ہماری مدد فرما. یعنی اگر کسی وقت کوئی مجھے صرف میرے مسلمان ہونے کی وجہ سے دبانے لگے تو میری مدد پھر تو کرنا, کوئی مجھ سے تعصب رکھتے ہوئے میرے سے سختی کرنے لگے تو میری مدد کرنا, اگر کوئی اجتماعی طور پہ مسلمانوں کو تکلیف پہنچانا چاہیں کچھ لوگ کفر کی بنیاد پہ, ہماری طرف سے تو کافی ہو جا. کتنی پیاری چیز ہے. اور آپ دیکھیے کہ آج کے دور میں مسلمانوں کو کتنی ضرورت ہے نا ان دعاؤں کی. اس شعور کے ساتھ اب سب مل کے ایک دفعہ پھر پڑھتے ہیں.
ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين.